और उसकी तस्वीर अपने तौर पर समझी और मैं इसको अपने तौर पर आपको जानूं पेश करने की जरूरत कर रहा हूँ। शेर पहले जहन में रखे आगो दिल में नूर की तहरीर के अंदर आग कहते हैं पानी को और दिल कहते हैं मिट्टी को। ये आगो दिल क्यों फरमाया आगो सलिया ने हजरत आदम अलैहिस्सलाम की तकलीफ आपकी पैदाइश का पहला मरहला पानी और मिट्टी के मिलने से शुरू हुआ। लोग अल्लाह ताला अलैहि वसल्लम फरमाते हैं तुम जो नबी जो आदम बैनल माल वस्तुई ऐ लोगो अल्लाह ताला ने मुझे मनसबे नबूवत उस वक्त अता किया जब आदम अलैहिस्सलाम पानी और मिट्टी की मंजिलें तय कर रहे थे। यानी अल्लाह ताला ने उनके वजूद को बनाने का सिलसिला शुरू किया। आपका बदने का इस तरह से सन्नारे आलम ने तैयार किया हजरत जिब्रील अमीन अलैहिस्सलाम से फरमाया जिब्रील जाओ दुनिया की जितनी कलर और रंग की मिट्टियां हैं एक एक मिट्टी हर इलाके की जमीन का की मिट्टी लेकर आओ। हजरत जिब्रील अमीन फरिश्तों के साथ गए और पूरे पूरे जमीन की मिट्टी का थोड़ा थोड़ा हिस्सा आलू जमीन सुर्ख जमीन सफेद मिट्टी आप जानते हैं हर कलर की मिट्टी परवरदिगार आलम ने पैदा की है। हजरत जिब्रील लेकर आए अल्लाह ताला ने फरमाया उसके पानी डाल करके दूर हो फरिश्तों ने उस मिट्टी को पानी में ढूंढा उसमें आटे की तरह लस पैदा हो गई। ये सिलसिला महीनों चलता रहा जब वो मिट्टी लायक हो गई तो उससे बदन का ढांचा बनाया जाएगा। तो अल्लाह ताला ने हजरत आदम अलैहिस्सलाम को बदन का एक स्टेचू एक मचा तैयार फरमाया लेकिन अंदर खोखला था सुराग आंखों के पास कान की जगह ये सब सुराग थे लेकिन जो ढांचा इतना खूबसूरत कर रहा था कि फरिश्तों को रब ने हुक्म दिया है फरिश्तों मैंने अपने खलीफा के बदन को पानी और मिट्टी से बनाया है जाओ पहले तो मुस्लिम किया सारे फरिश्ते उस मिट्टी के पुतले की जियारत करने के लिए हाजिर हुए थे। एक बात अर्थ कर दूं अकीदे हुए अल्लाह ताला ने सबसे मसल सबसे पहले ये मसला छेड़ा किसी बुजुर्ग और मुकद्दस के कदम को जो अभी रूह से बहुत दूर है सिर्फ मिट्टी है अल्लाह ताला ने फरिश्तों को जियारत का हुक्म दिया। क्या समझे बदबीदा कहता है अगले जली नवाज की जियारत के लिए क्यों जाते हो वो तो मर कर मिट्टी में मिल गए मामा भंडार मिट्टी को देखने जाते उनकी कब्र और कब्र में मिट्टी अरे बदबीदा बड़े निवास कर ले आदम अलैहिस्सलाम का बदन सिर्फ मिट्टी था और अल्लाह को ये पसंद था ये फरिश्ते इसकी जियारत करे मिट्टी के बदन की जियारत करने का अल्लाह ने हुक्म दिया है तो गरीब नवाज की गुरबत की जियारत हम क्यों न करें बदन तो रूह वाला था रूह उससे मिल चुकी थी अभी आदम के बदन में तो रूह आई नहीं थी और जियारत का सिलसिला आला हजरत ऐसा नहीं है ये अकीदे की बात है जो ये कहे कि बुजुर्गों की कब्र मिट्टी की है जियारत के लिए तू जाते हो अब हम कहते हैं तुम्हारे कहने की जगह पर हम ये मान ले कि वो मिट्टी है तो फिर अल्लाह ताला से पूछो कि फरिश्तों को मिट्टी की जियारत के लिए क्यों जमा किया अभी आदम अलैहिस्सलाम का वजूद जमीन पर पड़ा हुआ है सब जियारत के लिए आए अभी उठा कर देखो सारे फरिश्तों ने घूम घूम करके हजरत आदम के हुस्न व जमाल और वो मिट्टी के पुतले की तारीफ की बहुत बहुत सुंदर है अल्लाह की सन्नाई का शाहकार है लेकिन वही वो आया जिसको सब जानते खुदाई यूनिवर्सिटी का चांसलर था और बड़ा पढ़ा लिखा एजुकेटेड था वो भी आया देखने के लिए तो फरिश्ते उसकी तारीफ कर रहे हैं बहुत खूबसूरत मिला है ये कहने लगा है फरिश्तों तुम्हें मालूम नहीं है अंदर इसमें अंधेरा है खोखला है जगह जगह इसकी सुराख है ये अयब वाला है सारे फरिश्ते हुस्न जमाल की तारीफ करते हैं और ये बाईस चांसलर साहब पढ़े लिखे जनाब मिस्टर इब्लीस उसमें नफ्स और अयब निकाल रहा है पहले ही दिन हक को बातिल का डिवाइडेशन हो गया जो अंबिया की तारीफ करे वो जिब्रील का साथी है और जो नबी ने नस्सा रहे डाले वो जिब्रील पहले दिन रब ने साबित कर दिया जियारत करने वालों की भीड़ जमा कर दी हजरत आदम अलैहिस्सलाम का ढांचा पड़ा हुआ रब ने निदा की अज्जत हर रूह खुद को ली ही जैसे आदम आदम के बदन में छूट गया अल्लाह का हुक्म था रूह आई और हजरत आदम के बदन में दाखिल हुई अभी सीने तक नहीं पहुंची थी कि निकल गई रब जानता है कि क्यों निकली जब भी परीक्षा है आदम के बदन से तू बाहर घूमा दे तो रूह अर्ज करने लगी मौला मैं आलमे नूर की रहने वाली हूँ रोशनी मेरा घर है आदम के बदन में तो अंधेरा है मैं घबरा करके बाहर निकल गई जब फिर आलमीन ने हजरत आदम अलैहिस्सलाम हजरत जिब्रील अलैहिस्सलाम को बुलाया ऐ जिब्रील जाओ एक नूर की तस्वीर अर्श आदम के नीचे लटक रही है और उसमें एक जगमगाता हुआ नूर है जो अल्लाह की तस्वीर बयान कर रहा है उस नूर की तस्वीर को अर्श के नीचे जो लटक रही है उसे निकाल कर लाओ और उसमें जो नूर है आदम की पेशानी में समा और जिब्रील अलैहिस्सलाम ने हुक्म रब्बी पाकर حضرت آدم علیہ السلام کے کی پیشانی میں اس نور کو سجا دیا. یہ نور کون سا ہے؟ آب و گل میں نور کی پہلی جنم ہے. یہ نور کا میں تو یہ میرا سگا بناتا ہے میری بڑی بچی کا بیٹا اور کل اس کی دستار بندی ہوئی اللہ اس کے دل میں بند اور اس کی زبان میں نازل ہوئی. یہ پہلا دن تھا مٹی اور پانی سے بنے ہوئے پتلے کے اندر نور کی پہلی کرن پڑی اور وہ نور کون سا تھا؟ یہ وہ نور ہے جو کائنات کے پیدا کرنے سے پہلے اللہ تعالی نے وہ نور پیدا کیا تھا اور مصطفیٰ اس نور کا انٹروڈکشن فرماتے ہیں. اول ما خلق اللہ نوری، اللہ تعالی نے وہ چیز جو ساری کائنات سے پہلے پیدا کیا ہے میرا نور ہے، من نوری جو اپنے نور سے بنا. یہ نور ایسے آدم کی زینت تھا، نور کی تدبیر میں آبیدہ تھا. روح جب حضرت آدم کے بدن سے نکل گئی تو رب نے نور محمدی کی کرن پہچان کے آدم نے سجا دی اور پھر اشار فرمایا اجب ہر روح خود کو لی تھی جسم آدم. اے روح اب بدن میں گلی جا آدم کو جو گلی ایسی گلی کہ پھر نکلنے کے لیے تیار نہ. جب نکالا جا رہا تھا اس کو تو فرشتے کو بھیجا اس کو نکالو. روح پہلے آدم کے بدن میں گئی، جناب حضرت آدم کو زندگی نہ مل سکی اور جب آدم علیہ السلام کی پیشانی میں نور مصطفیٰ سجا دیا گیا تو روح کو اس اندھیری کھوپڑی میں جو چمک ملی، جو سکون ملا، عالم نور میں وہ سکون روح کو نہیں ملا جو مٹی کے پتلے کے اندر نور مصطفیٰ کے نور کی وجہ سے ملا. نور نور مصطفیٰ نے روح کو مطمئن کر دیا اور روح نے آدم علیہ السلام کے بدن کو اپنا پرمانند مسکن بنا دیا. تاریخ سے ملیا اس عقیدے کو بیان کرتے ہیں آب و گل میں نور کی پہلی کرن. آب و گل میں نور کی پہلی کرن، یہ پہلی کرن جب پڑی ہے تو حضرت آدم علیہ السلام کو زندگی ملی، جان ان کے بدن میں آئی اور حضرت آدم علیہ السلام جب زندہ اٹھ کر بیٹھے تو اسی آدم علیہ السلام کے ذریعے آپ کی بیوی کو اللہ تعالیٰ نے موجود فرمایا. تاریخ سلیہ فرماتے ہیں کہ آپ اور دل میں نور کی پہلی کرن جانے آدم جانے ہوگا آپ ثابت ہو گیا. حضور کا نور کے سامنے آدم میں آیا تو زندگی حضرت آدم کو ملی اور حضرت آدم کی زندگی کے ذریعے حضرت حوا کو زندگی ملی. اور آنے والے ارشاد فرماتا ہے یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء. ڈرو اپنے اس پروردگار سے جس نے تم کو ایک جان سے پیدا کیا. وہ جان ہے جان آدم اور پھر فرما رہا ہے اور پھر اسی ایک جان سے اس کے اس کی بیوی کو پیدا کیا یعنی حضرت حوا رضی اللہ تعالی عنہا کو. حضرت آدم علیہ السلام جنت میں پہلے تنہا تھے, ہر طرف دیکھا انسانی شکل کا کوئی بھی نہیں ملا تو دل میں ایک احساس ہوا, پھول و بلواں فرشتے نظر آتے ہیں اور میری بیٹی ہونے کا کوئی نہیں نظر آ رہا ہے. دل میں تنہائی کا احساس پیدا ہوا, رب علیم و خبیر ہے, علیم و ذات صدور ہے, وہ دلوں کے ہر دھڑکن اور خطرے کو جانتا ہے. حضرت آدم علیہ السلام کی آنکھوں میں غنودگی کی حیثیت پیدا کرا اور آپ اس طرح سے سو گئے جیسے کہ آپ کو نیند آ گئی ہے. حضرت آدم علیہ السلام پر جب غنودگی کی حیثیت تاری ہو گئی تو اللہ تعالیٰ نے فرشتوں سے کہا آدم علیہ السلام کا سینہ آپریٹ کرو, آپریشن کرو, یہاں سے میڈیکل سائنس چل رہی ہے. سارے سرجن کہتے ہیں ہم نے سرجری میں کمال حاصل کیا. ارے یہ سرجری تمہارے گھر کی نہیں, پہلی سرجری جنت کے اوٹی میں حضرت آدم علیہ السلام کی ہوئی ہے, جو فرشتوں کے ذریعے ہوئی ہے. جہاں انسان آ رہا ہے وہی میڈیکل سائنس بھی اللہ نے پیدا کرنا. حضرت آدم علیہ السلام کی تیسری بائیں طرف کی ہڈی کی ایک تصویر نکالی گئی, یہ بھی رب نے بتایا کہ انسان کی ہڈی پر اس کی زندگی ڈیپینڈ نہیں کرتی ہے. ہڈی کاٹ کر نکالی گئی, حضرت آدم پھر ویسے ہی کے ویسے زندہ رہے. جب وہ ہڈی نکلی رب نے فرمایا اے ہڈی عورت بن جا. رب العالمین جس کو جو چاہتا ہے بنا دیتا ہے. قرآن فرماتا ہے جب اللہ کسی کا ارادہ کسی چیز سے پیدا کرنے کا ارادہ کرتا ہے تو صرف اتنا فرماتا ہے ہو جا تو وہ چیز ہو جاتی ہے. ہڈی سے فرمایا عورت بن جا عورت. ایک نوجوان حسن و جمال کو کہہ کر ایک عورت جنت میں نظر آئی. حضرت آدم کی جب آنکھ کھلی تو خوش ہو گئے, آپ کی آج ایک اور پرسنالٹی, آج ایک اور سورت مجھے اپنی جیسے نظر آ رہی ہے. خوشی میں اٹھے تاکہ ملے. اللہ تعالیٰ نے فرمایا آدم آدم اے آدم رکو, ابھی نہیں مل سکتے, اے تمہاری بیوی ملاقات نہیں کر سکتے, ابھی تو منگنی بھی نہیں ہوئی ہے. یہاں تو منگنی ہو جاتی ہے تو لوگ گھومنا پھرنا اور موبائل سے ہلو میڈم کرنا شروع کر دیتے ہیں. رب نے جنت میں اس رواجی زندگی کی رسم کی ابتدا فرمائی, صرف کوئی عورت تمہاری بیوی کے اور پر منتقل ہو جائے اس سے بات کرنا, اس سے گفتگو کرنا, تنہائی میں یا سفر میں اس کے ساتھ جانا ہرگز جائز نہیں. یہ جنتی رسم. حضرت آدم علیہ السلام رک گئے, رب العالمین نے فرشتوں کو جواب دیا. جنت کے فنکشن حال میں فرشتے جمع ہیں, اللہ تعالیٰ نے آدم و حوا کا نکاح پڑھا اور پھر پروردگار عالم نے حضرت آدم سے فرمایا اے آدم اپنی بیوی کا مہر ادا کرو. حضرت آدم علیہ السلام سونپ پڑے, فرمایا مولا یہ مہر کیا ہے؟ کیونکہ اس زمانے میں نہ روپیہ تھا, نہ ڈالر تھا, نہ آن تھا, نہ یورو تھا, کوئی کرنسی نہیں تھی. حضرت آدم نے پوچھا مولا میں اپنی بیوی کا مہر کیسے ادا کروں؟ رب نے ارشاد فرمایا آدم आखिर जमाने में तुम्हारी नस्ल से एक नबी में भेज दिया जिसका नाम मोहम्मद और अहमद होगा, सब मुझा हो जाएगा, उस पर सलातो सलाम पर हो। हजरत आदम अलैहिस्सलाम ने निकाह के बाद हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर जन्नत में सलातो सलाम सुनो, रब ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का पहले मीलाद सुनाया कि मैं आखिर जमाने में एक नबी पैदा करूंगा, वही है मीलाद, और उस नबी की शान ये है ये है ये है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के औसाफ बताए, जब अल्लाह ताला ने नबी का तआल्लुक करा दिया और आदम से फरमाता है, आदम उस नबी ने आखिर जमा पर सलातो सलाम का निजामा
पूछा।
हजरत आदम अलैहिस्सलाम ने सलातो सलाम पढ़ना शुरू किया। हजरत अब्दुल हक मुहद्दिस देहलवी फरमाते हैं नबी में तीन मरतबा या सात या तेरह या इक्कीस मरतबा सलातो सलाम पढ़ा। जब सलातो सलाम पढ़ चुके तब फिर मुलाकात की रब्बुल आलमीन ने इजाजत दी। ये पता चला कि सलातो सलाम नबी पर पढ़ना वो भी निकाह के बाद ये रस्म बिदअत नहीं है बल्कि जन्नती रस्म है। इससे पुरानी रस्म ब्याह शादी की कोई भली नहीं। और अगर आज निकाह के बाद सुन इस पेट पर सलातो सलाम पढ़े तो कितनी परेशानियों पर फल आ जाते हैं। ये बरेली नया नया काम निकालती है, ये बिदअत है। अरे भाइयों ऐसा क्यों झगड़ा करते हो, ये बिदअत नहीं, सबसे पुरानी रस्म है। निकाह के बाद आदम से रब ने सलातो सलाम जन्नत में पढ़वाया है और जन्नत की रस्म है, दुनिया की रस्म है। वो लोग बोलेंगे हमको तो मालूम नहीं। अरे कैसे मालूम होगा, जो घर से निकाल दिया गया हो, सड़ी बार कर दिया गया हो, उसको उस घर के रस्मों के बाद की क्या कदर होगी। वहाँ को साफी किया था किसी ने जिसकी इताअत कर रहे हो। अल्लाह ने इशारा फरमाया था ओ फिरोज जिनरा मसूम मदरूरा, ऐसे हर नबी का गुस्सा है निकल जाते हुए जमीन बनकर कड़ी पार कर दिया था रब्बुल आलमीन ने। अब उसके चाहने वालों को जन्नती रस्म की क्या खबर होगी। जन्नती तो हम हैं, मेरे इमाम फरमाते हैं उससे और जन्नत से क्या मतलब। आप उसको पुलिस साहब भर भी दिएगा उससे और जन्नत से क्या मतलब। वहां भी हम रसूलुल्लाह के जन्नत रसूल हम हैं, जन्नत की रस्म हमको मालूम है। मेरे दोस्तों ये आपो दिन की नूर की पहली जन्म का ये करिश्मा है। एक शेर है लेकिन शरिया में हमारे अकीदे की इतनी बड़ी दास्तान उसको मिसरे में भरत पैदा करती है, समो भी है। आओ दिल में नूर की पहली रंग जाने आदम जाने हवा या रसूल
अल्लाह,
जाने आदम जाने हवा को हुजूर है। और जब आदम हवा का निकाह हुआ तो निकाह के बाद अल्लाह ताला ने सलातो सलाम पढ़ने का हुक्म दिया। सलातो सलाम पढ़ो फिर अपनी बीवी से मिल सकते। और जो मुहाल आदम अलैहिस्सलाम से ऐसा हम तसव्वुर को नहीं कर सकते। अगर आदम अलैहिस्सलाम ना पढ़ते तो अल्लाह ताला हजरत हव्वा से मिलने की इजाजत देता नहीं देता। इजाजत क्यों नहीं, सलातो सलाम पढ़ने की वजह। मैं चाहूंगा कि पूरी मानव जाति पर, पूरी इंसानियत पर اللہ سے آج اور آج سے آخر تک جتنے انسان پیدا ہوئے سب کے وجود پر صلوات و سلام پڑھنے کا احسان موجود
ہے. صلوات
و سلام پڑھا تو دیا بنا بیوی سے ملنے کا رب نے پرمیشن دیا, اور جب بنا بیوی ملتے ہیں یعنی تو اولاد ہوتی ہے. یہ سارا مجمع چاہے اپنا ہو اور دن والا کو ہو یا ایریل والا کا ہو یا پاجامے والے کا یا دبے والے کا کیسا بھی الم الم کوئی بھی ہو سب کا قدور اس لیے ہے کہ جنت میں حضرت آدم علیہ السلام نے نبی کے آخر الزمان پر صلاۃ و سلام
پڑھا. سب
اولاد دو قسم کی ہوتی ہے, باپ کے نقش قدم پر چلتی ہے اور اس باپ کی ناخلف اولاد ہوتی ہے. الحمدللہ ہم سنی ہیں اپنے باپ کی رسم کو آج تک صلاۃ و سلام پڑھنے کے رواج کو ہم نے باقی
رکھا,
اور ہماری اولاد بھی رکھے گی, اور جس کو خبر نہیں ہے جانے کو وہ جہاں جانا چاہتے ہیں. ہم اپنی زندگی میں اپنے باپ دادا کے رسم و پیر کو جاری رکھیں گے. یہ تاج الشریعہ نے ہمیں بتایا کہ اے لوگوں ایک سادہ شیر ہے لیکن علم و معرفت کا سمندر لہرا رہا ہے. آپ دیکھیں نور کی تحریر کے رنگ جانے آدم جانے ہوگا.
یہ سلمان
آدم تاج الشریعہ کو وہ علم کی گہرائی اور گہرائی عطائی فرمائی تھی جس کے بارے میں مولانا اتحاد نبی صاحب نے بہت کچھ بیان کیا. میرے دوستو اللہ تعالیٰ انصاف فرماتا ہے کہ میرے بندوں میں سے وہ جو ایمان کے پکے ہیں عقیدے میں سچے ہیں وعمل الصالحات اور اچھے اچھے بھلے بھلے کام کرتے ہیں. میرے بندے کا دو کام دو کیریکٹر مجھے بہت پسند ہے, عقیدہ مضبوط ہو اور عمل اچھا. اگر ایمان بھی مضبوط اور عمل بھی اچھا تو رب فرماتا ہے میں کیا کرتا ہوں سجدہ بتا دو رحمان ایسے بندوں کے لیے اللہ تعالیٰ ہر جگہ عقیدت مند پیدا کر دے گا. چاہنے والے لوگ پیدا ہو جاتے ہیں, مطلب ہے کہ جو اللہ کا مقرب اور محبوب ہوتا ہے اس کی محبت دوسروں کے ایڈوٹ تعریف سے نہیں ہوتی, رب کے طرف سے دلوں میں پیدا
ہوتا
ہے. آواز سے محبت شیر بھی کرتا ہے, شیر کسی کے ایڈوٹ تعریف سے متاثر نہیں ہوتا. اللہ والوں سے محبت بچھو بھی کرتا ہے. ارے میں کہتا ہوں اللہ والوں سے محبت بندے چلتے بدہے تک کرتے ہیں. اس کا مانا بتا نظر جتنے والے لیکن جن اور انسان میں جو مزدور ہیں انہیں کرنا کے ان کے دل میں اللہ والوں کی چاہت نہیں ہوتی. لوگ ہیں جن کے دل میں اللہ والوں کی محبت پیدا ہو گئی. میں عرض کرنا چاہتا ہوں اللہ تعالیٰ کس طرح عقیدت پیدا دلوں میں کرتا ہے. ایک بزرگ جنگل میں رہتے اور ایک بزرگ شہر میں رہتے. جنگل والے بزرگ کو ایک دن خیال آیا میرا دوست شہر میں رہتا ہے, چلے اس کی زیارت اور اس سے ملاقات کرتے آئے ہیں. لیکن شہر وہاں سے دور تھا اور یہ جنگل میں زندگی بسر کر رہے تھے. ارادہ کیا تو ملنے تو جانا ہے. جب جنگل میں انہوں نے اللہ کے مقبول بندے کی زیارت کے ارادے سے چلنا شروع کیا تو سامنے سے شیر آیا. حضرت نے فرمایا ابل عارف اے شیر رک جا. شیر رک گیا आप सब बताइए गोरखपुर का बड़े से बड़ा तीस मार था जहाँ जन जंगल में तनहा हो और शेर के घर से आए तो उसका हाल क्या होगा, हजामा खराब हो जाएगा, वजू टूट जाएगा, हाथ अकड़े होने लगेगा। ये है काम इंसान की हिम्मत और अल्लाह मालूम की तवानाई और एनर्जी कैसी है। शेर आ रहा है तो उसे बुला रहे हैं, खुद नहीं बुला रहे हैं। शेर आया फरमाया है और आप शेर पर इस तरह सवार हो गए जैसे घोड़े सवार घोड़े की पीठ पर सवार
मान रहा था।
अब फरमाया चल, वो चलने लगा। उधर से नाग सांप 2 मीटर का आ रहा। हजरत ने फरमाया वो भी रुक गए, हाथ बढ़ाकर उसे हाथ में ले गए। लोग दूध दूध पिला पिला करके और उसे राजी करना चाहते, हाथ में सांप ले लिया, शेर का घोड़ा और सांप का कोड़ा, हल्ला हवाला लेकर शहर की तरफ चला। क्या मंजर होगा जब शहर के अंदर दाखिल हुए तो लोगों ने देखा कि शेर आ रहा, उस पर एक आदमी बैठा हुआ, पूरे बाजार बंद हो गए, घरों में लोग घुस गए। शेर आया, शेर आया, शेर आया, गलियां सुनसान हो गई। ये हजरत गलियों से लेफ्ट राइट करते हुए उस मस्जिद की तरफ गए जहाँ वो बुजुर्ग रहते थे। उस जमाने में मस्जिदों की दीवार बहुत मोटी मोटी होती थी। उस मस्जिद की दीवार पर बैठ करके हजरत मिट्टी के लोटे से अश्रद्धा वजू कर रहे थे। जैसे ही वो गली के कॉर्नर पर पहुँच कर मुड़े हुए तो वजू करते हुए बुजुर्ग ने शेर पर बैठने वाले बुजुर्ग को देखा, समझ गया ये अल्लाह का वली है, शेर को घोड़ा और सांप को घोड़ा बनाकर आ रहा। आपने कहा मेरा दोस्त आ रहा है, इसका इस्तेमाल करना है। दीवार से फरमाया है दीवार तू भी चल,
दीवार
भी चलने लगे। उधर से शेर सवार, इधर से दीवार सवार, दोनों बीच में मिले। शेर सवार बुजुर्ग अपनी सवारी से नीचे आए और अपने दीवार पर बैठने वाले दोस्त का हाथ पकड़ कर छू लिया और अर्ज किया, हुजूर आपका मर्तबा मुझसे ऊंचा
है।
शेर चलना जानता था, आपने काबू करके चलाया, मैंने चलाया, लेकिन दीवार को चलना भी नहीं जानती थी, सुनना भी नहीं जानती थी। आपने बेकान वाले को सुनवा भी दिया, बेकान वाले को चलवा दिया, उसने जान नहीं थी उसने जान भी डलवा दिया। आपकी शान ये है, वलियों की मोहब्बत तन पर पत्थर में भी पैदा हो जाते हैं, शेर और सांप के दिलों में पैदा हो जाते हैं और जहाँ चाहते हैं ये अल्लाह वाले पहुँचते हैं, वहाँ एक भीड़ और मजमा। अगर इंसानों का मजमा नहीं तो कुरान फरमाता है तनज़्ज़ुलु अलैहिम मलाइका, अल्लाह वाला पहुँचता है रहमत के फरिश्तों की भीड़ में।
सुभान अल्लाह,
यह है वलियों की शानदार कशिश। हुजूर मुफ्ती आजम हिंद के साथ मैं परसों रहा, खुदा की कसम खा के कहता हूँ, रात के अंधेरे में उस वक्त जगह जगह इलम किसी की का इंतजाम सिस्टम नहीं था, रात के अंधेरे में भी किसी के हाथ में पहुंचे हैं, किसी ने नहीं बताया कि हुजूर मुफ्ती आजम हिंद है, लेकिन 20-25 आदमी देखते ही देखते जमा हो जाते थे। परवरदिगारे आलम اس بندے خدا کی زیارت کے لیے رات کے اندھیرے میں بغیر کسی اعلان کے لوگوں کا جمع ہونا، یہ اس لیے ہے کہ سجد آلو رہو الرحمان الرحیم، اللہ دلوں میں خود محبت پیدا فرماتا ہے، جہاں اللہ والا پہنچتا ہے لوگ وہ وایو سے خبر دے گا، خبر دے رب روحانیت کی خبر دل کے موبائل میں پیدا ہوتا ہے، یہ موبائل تو نو کیا ہے لیکن دل کا موبائل بہت سیا ہے، اس کے اندر صرف آدمی لگی ہوئی ہے، یہاں اور اہل سنت کے عقیدے کی بہتری ٹھیک ہے اور نائن کی ٹو کا نمبر سیٹ ہوتا ہے تو خود سویا ہوا آدمی بیدار ہو جاتا ہے، گھنٹی موبائل میں بچتی ہے اور اللہ کی قدرت کی گھنٹی دل کے موبائل میں بچتی ہے، اس لیے آتا ہے جو بندہ آ گیا چلو گیا کتنے واقعات لکھنے کی تعلیم ملی ہے، اور وہی انداز وہی شہرت وہی مقبولیت میں آپ
پہنچے،
جس شہر میں پہنچے آنند کامل لوگوں کی دو چار کی نہیں سینکڑوں اور ہزاروں کی بھیڑ جمع ہو، ایسا محسوس ہوتا تھا کسی نے مائک لے کر اعلان کر دیا ہے، لیکن وہ مائک نہیں تھا، یہ وہ اثر ایمانی تھا، وہ رب کا اعلان تھا، سید علو رحم الرحمان کا، اس کا یہ اثر مومن کے دل پر ہوتا تھا کہ جب اللہ کا یہ بندہ جس رات سے گزرے اسٹیشن پر چلے اور ایئرپورٹ پر اترے تو ہزاروں کا ہجمہ ہم نے اپنی آنکھوں سے دیکھا، افریقہ کے سفر میں کئی مرتبہ میری ملاقات ہوئی، ملاوی میں ایئرپورٹ سے جب اترے ہیں اور ایئرپورٹ پر کتنے لوگ افریقن ملاوی کے لوگ موجود ہیں، یہ پورا چھوٹا سا ایئرپورٹ ہے ہو گیا، وہاں کے ایئرپورٹ مینیجر نے دیکھا تو وی آئی پی ڈور سے ان کو نکالا، ادھر سے پبلک نکل رہی تھی وہاں سے نکالنے کے لیے اس کے پاس فورس اور پولیس والے نہیں تھے کہ کنٹرول کرے، تو اس نے وی آئی پی ڈور سے تاج سریا کو اس طرح نکالا کہ پلیز تک آپ کی کار آنے
میں،
بڑے بڑے منسٹر کی کار پلین تک نہیں جاتی ہے، وہ باہر بھی کھڑی کرتے ہیں، صدر السریہ تاج السریہ کا یہ مقام کہ پلین کے پاس آپ کی کار کھڑی کی گئی، آپ اوپر سے نیچے آئے اور کار میں ڈائریکٹ بیٹھے، لوگ سلام کرتے رہے، نعرا لگاتے رہے، ہزاروں کی بھیڑ سے آپ کو گزار دیا گیا، یہ مقبولیت میں نے اپنی 84 سال کی عمر میں کسی کو نہیں دیکھی، ایک میرے پیر و مرشد حضور مفتی اعظم اور دوسرے ان کے جانشین حضرت تاج الشریعہ کا یہ مقام دیکھا، جدھر گئے جدھر گئے زائرین کی بھیڑ لگی، میں یہی کہتا تھا سید علو رحم الرحمان رب نے دلوں میں یہ محبت پیدا کے پد کو رحمت و نور سے بھرے، لیکن ایسنیوں ان بزرگوں کے یاد منانے کا مقصد یہ ہے کہ ان کی زندگی کے لیل و نہار سب و روز جس طرح شریعت کی پابندی کرتے ہوئے گزرے ہیں، ہماری یہ ذمہ داری ہے کہ ہم بھی شریعت کی پابندی کریں، ویسے مصروفیت کے باوجود حضور مفتی اعظم ہند علیہ رحمت و رضوان سفر میں ہوں حضر میں ہوں نماز کی پابندی فرماتے تھے، تاج الشریعہ اسی نقش قدم پر چلے، اور جو اس نقش قدم پر چلے گا کبھی گمراہ نہیں ہو سکتا، اس لیے اعلیٰ حضرت فرماتے ہیں یا رسول اللہ تیرے غلاموں کا نقش قدم اللہ والوں کے نقش قدم کو دیکھ دیکھ کر کے ان کے طریقے کو اپنا لو. دنیا کی بڑی سے بڑی جماعت اور طاقت تمہیں صراط مستقیم سے ایک بال کی نوک کے برابر بھی نہیں ہٹا سکتے. اللہ تعالیٰ دور والوں کے دلوں میں اپنے محبوبوں کی محبت عطا فرمائی ہے. میری سب سے بڑی دعا ہے کہ یہ شمع جو ہمارے دلوں میں اولیاء کی عقیدت کی جل رہی ہے, مولا کسی آدھی سے گزرنے نہ پائے اور لحد میں اس کے روپے شہر کا باغ لے کے چلے. اندھیری رات سنی کی چراغ میں تو چلے. نمازی بنو, اپنے کردار کو شریعت کے مطابق استوار کرو. یہی آخرت کی اور دنیا کی زندگی کا بہترین راستہ ہے. رب العالمین اس حال میں بیٹھنے والے تمام لوگوں کے دلوں میں محبت رسول کا چراغ اور اولیاء کرام کی محبت کی شمع بھروسہ کیا تو مولا بے چراغ اور بے شمع بجھنے نہ پائے. یہی ہماری آل و اولاد آنے والی نسلوں کو بھی یہی لوگ خوف مل جائے. خدا رب خلیل کام کرنے والے, جلسے کو سجانے والے, حاضر ہونے والے سب کو دعوت کی سعادتوں سے مالا مال فرمائے.